أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. کتاب فلسفہ حجاب میں ہماری بحث چل رہی ہے اور پچھلے درس میں اس بحث کا آغاز کیا تھا کہ قرآن میں کن آیات کے اندر حجاب کا حکم دیا گیا ہے. تو سورہ نور کی بعض آیات کی تلاوت آپ کی خدمت میں بیان کی تھی اور بعض مطالب جو اس کے اندر موجود تھے آپ کی خدمت میں بیان کیے تھے. بات یہاں تک ہماری پہنچی تھی کہ آیت جو ہے وہ مختلف احکام بیان کر رہی ہے حجاب کے حوالے سے. ایک حکم یہ دیا کہ آپ جو ہے وہ اپنی آنکھوں کا خیال رکھیں, غیر محرم کو جو ہے وہ آنکھیں ٹکا کر آنکھیں جما کر نہ دیکھیں, یعنی چشم چرانی جو ہے وہ نہ کریں. پھر یہ حکم دیا کہ اپنے شرمگاہوں کی حفاظت کریں, یعنی اس کو چھپا کر رکھیں, پاک دامن رہیں, زنا نہ کریں. اور اس کے اندر اشارہ کیا تھا کہ یہاں مراد جو ہے وہ چھپانا مد نظر ہے شرمگاہ کو, اور اس کا لازمہ پھر یہی نکل آتا ہے کہ وہ پاک دامن رہے. پھر خواتین کے حوالے سے بعض جو خواتین سے مختص احکام تھے حجاب کے حوالے سے وہ بیان ہوئے کہ اپنی زینت کو دوسروں کے لیے ظاہر مت کرو الا ما ظہر منہا, مگر یہ کہ جو خود بخود ظاہر ہوں. تو اگر ہم اس آیت کے ضمن میں روایات کی جو ہے وہ چھان بین کریں اور روایات کو مطالعہ کریں جا کر, تو ہمیں ملتا ہے کہ آئمہ علیہ السلام نے وہ مصادیق مورد جو ہیں وہ بیان کیے ہیں کہ جو خود بخود ظاہر ہونے والی زینت میں آتے ہیں اور جن کو چھپانے کی ضرورت نہیں ہے, اور وہ ظاہر زینت جو ہے وہ رہ سکتی ہے. مثلا امام صادق علیہ السلام سے روایت کافی کے اندر جو ہے وہ موجود ہے. امام نے فرمایا الکحل والخاتم, کہ سرما ہے اور انگوٹھی ہے, یہ زینت ان میں سے ہے کہ جن کو چھپانے کی جو ہے وہ ضرورت نہیں ہے. ایک اور روایت موجود ہے, امام سے جب سوال ہوا تو امام نے فرمایا کہ ہی الثیاب و لباس ہے, والکحل و سرما ہے, والخاتم و انگوٹھی ہے, والخضاب الکف ہاتھوں پر ہتھیلی کے اوپر جو ہے وہ مہندی لگانا ہے, والسوار اور ہار ہے, گلوبند ہے, کہ یہ چیزیں جو ہیں وہ چھپانے کی ضرورت نہیں. ایک اور روایت کے اندر جو ہے وہ امام سے جب سوال ہوا تو امام نے یوں جواب دیا کہ الخاتم والمسکا, کہ وہ انگوٹھی ہے اور کنگن ہے. اس کے بعد پھر یوں ارشاد ہوا کہ ولیضربن بخمرہن علی جیوبہن, کہ وہ اپنی اوڑھنیاں جو ہیں وہ اپنے گریبان اور اپنے سینے کے اوپر جو ہیں وہ ڈال کر رکھیں. یہ آیت جو ہے عرب کی اس فضا کے اندر نازل ہوئی ہے, جیسا کہ تفسیر میں ذکر ہوا ہے کہ اس دور کے اندر حجاب کا زیادہ خیال نہیں رکھا جاتا تھا. خواتین جب باہر نکلتی تھیں تو وہ اپنی گردن میں اس طریقے سے دوپٹہ جو ہے وہ ڈالتی تھیں کہ ان کا سینہ جو ہے وہ ظاہر رہتا تھا, گردن جو ہے وہ ظاہر رہتی تھی. تو چونکہ یہ بے حجابی معاشرے کے اندر جو ہے وہ کافی مشکلات جو ہے وہ ایجاد کر رہی تھی, تو دین اسلام نے آ کر خداوند متعال نے پھر آیت کو نازل کر کے اس حالت کو جو ہے وہ ختم کیا ہے, اور یہ کہا ہے کہ آپ اپنا مقنع اپنا دوپٹہ اس طریقے سے اوڑھیں گی کہ آپ کی گردن بھی چھپ جائے اور آپ کا سینہ بھی چھپ جائے. سری طور پر آیت یہاں پر یوں حکم بیان کر رہی ہے کہ وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَى جُيُوبِهِنَّ, کہ خمر یعنی وہ مقنع, وہ روسری یا وہ دوپٹہ کہ جو عورت جو ہے وہ اوڑھتی ہے اپنے گھر کے اندر, وہ اس طریقے سے اوڑھے کہ پھر جیوب یعنی ان کے سینے کے اوپر جو ہے وہ گر جائے, گریبان کے کو جو ہے وہ ڈھانپ لے, یعنی گریبان تک آ جائے وہ دوپٹہ اور پھر اس کے ذریعے اس کا سینہ جو ہے وہ ظاہر نہ ہو. تو وہ حالت جو بے حجابی کی موجود تھی اس آیت کے ذریعے جو ہے وہ ختم کی ہے. تو اب یہاں پر اس آیت کے اندر جو پردے کے حدود بیان کیے ہیں کہ اس آیت سے ہمیں یہ استفادہ ہوتا ہے کہ حجاب جو ہے وہ سر کا کرنا ہے, کہ جس میں گردن کو بھی چھپانا ہے اور اپنے سینے کو بھی ہے چھپانا ہے. دوسری جو آیت حجاب کا حکم دے رہی ہے سورہ احزاب کی آیت نمبر 59 ہے, جس کے اندر یوں ارشاد ہو رہا ہے اعوذ باللہ من الشیطان الرجیم یا ایہا النبی قل لازواجک وبناتک ونساء المؤمنین یدنین علیہن من جلابیبہن ذالک ادنا ان یعرفنا فلا یؤذینا وکان اللہ غفور الرحیم, کہ اے نبی اپنی ازواج اپنی بیٹیوں اور مومنین کی عورتوں سے کہہ دیجئے کہ وہ اپنی چادریں تھوڑی نیچے کر لیا کریں, یہ امر ان کی شناخت کے لیے قریب تر ہوگا, پھر کوئی انہیں اذیت نہیں دے گا اور اللہ بڑا معاف کرنے والا مہربان ہے. इस आयत के अंदर दो मतलब हैं जिसमें तवज्जो करने की ज़रूरत है और ये हमारी बहस के अंदर शामिल है। एक, ये जो ताबीर यहाँ पर इस्तेमाल हुई कि युदनीन अलैहिन्न मिन जलाबीबिहिन्न, जिलबाब का क्या माना है, क्या मुराद है इससे। और दूसरा मतलब जो इसमें दिक्कत की ज़रूरत है वो ये कि ये जो इल्लत बयान की है कि अगर आप अपनी चादर जो है वो नीचे कर लेंगी तो उसका फ़ायदा क्या होगा कि दूसरे आपको अज़ियत जो है वो नहीं करेंगे, तो ये जो इल्लत है इससे क्या मुराद है, जिलबाब से क्या मुराद है। बहुत सारे मतालिब मुफस्सरीन ने इसके ज़िमन में बयान किए हैं, उन सब मतालिब को यहाँ बयान करना मकसूद नहीं है, चूँकि फिर कई दुरूस पर मुश्तमिल जो है वो फिर एक सिलसिला शुरू करना पड़ेगा इस आयत की तफसीर के अंदर। खुलासा उसका ये बनता है कि जिलबाब उस कुशादा लिबास को कहते हैं कि जो औरत बाहर जाने के लिए पहनती है, और ये जो उसकी रूसरी है, उसका मखना है, या उसको उसका जो दुपट्टा है उससे बड़ी होती है ये चादर, या आप इसको लिबास कह लें, ये बड़ा होता है, लेकिन उसकी जो रिदा जिसको कहते हैं, एक चादर जिसको रिदा कहा जाता है अरबी के अंदर, उससे छोटा ये लिबास होता है, या ये चादर जो ओढ़ कर वो बाहर जाती है उससे रिदा से जो है वो छोटी होती है। तो जब जिलबाब का हमारे लिए माना जो है वो वाज़े हो जाता है तो ये मतलब हमें समझ में आ जाता है कि यहाँ पर हुक्म जो दिया जा रहा है वो सर ढांपने का भी दिया जा रहा है। जिस तरह के सूरह नूर के अंदर भी इस बात का तज़किरा मौजूद था कि आपने इस तरीके से हिजाब करना है, पर्दा करना है कि आपकी गर्दन और आपका सीना जो है वो ढप जाए, तो यहाँ पर जो है वो जिलबाब का तज़किरा हो रहा है कि चादर को इस तरीके से ओढ़ कर निकलना है कि वो गुशादा हो और आपका बदन जो है वो ज़ाहिर ना हो, तो चादर जो है वो नीचे करके रखनी है। अब यहाँ पर चादर नीचे करने से क्या मुराद है, मुफस्सरीन के अंदर यहाँ पर इख्तिलाफ़ मौजूद है। बाज़ों ने यह माना समझा है कि चादर का नीचे करना ये चेहरे को ढांप लेना है, मसलन चादर सर के ऊपर थी उसको थोड़ा नीचे कर लें तो इसका मतलब ये है कि वो चेहरे को ढांप ले, लेकिन अक्सर मुफस्सरीन ने जो है यहाँ पर चेहरे को ढांपने से जो है वो मतलब नहीं लिया है, बल्कि ये कहा है कि अपने सर को मुकम्मल तौर पर जो है वो ढांप लेना है ताकि हिजाब जो है वो मुकम्मल हो जाए। सर ढांपने का मतलब जो है वो आप ले रहे हैं, इसके ऊपर कोई शाहिद मौजूद है, तो अगर हम सूरह नूर के ज़िमन में जो रिवायात आई हैं उनका मुतालआ करते हैं जाकर, तो वहाँ पर एक रिवायत हमारे पास मौजूद है कि इमाम से जब मुख्तलिफ सवालात किए गए तो वहाँ पर एक सवाल के जवाब में इमाम ने फरमाया कि जो सन रसीदा और बूढ़ी औरतें होती हैं इनके लिए हिजाब करना, खिमार हो या जिलबाब हो, वो डालना ज़रूरी नहीं है। खिमार यानी वही मकना उसका दुबट्टा है, जिलबाब वो चादर है कि जिसकी भी बात चल रही है कि वो गुशादा लिबास होता है जिससे सर जो है मुकम्मल तौर पर ढंप जाता है और बदन भी, तो ये सन रसीदा औरत के लिए वाजिब नहीं है। और गैर महरम जो है वो सन रसीदा के बाल अगर देख ले कोई ममानियत नहीं है। तो इस रिवायत को भी जब हम देखते हैं तो मतलब वाज़े हो जाता है कि सूरह नूर और सूरह अहज़ाब की ये आयात मिलकर पर्दे के बारे में पूरा एक कंसेप्ट जो है वो मुसलमानों को दे रही हैं। दुरुस्त है कि ये सूरह अहज़ाब की जो आयत है ये फ़कत जलबाब के एतबार से मतलब को बयान कर रही है, चादर के हवाले से जो है मतलब बयान कर रही है, लेकिन सूरह नूर के अंदर जो है वो उसकी हुदूद बयान हो गई थी। तो अगर हम इन दोनों आयात को मिला देंगे, इनको आपस में मिलाकर जो है वो तिलावत करेंगे, इसमें तदब्बुर और तफक्कुर करेंगे, तो हमें हिजाब का जो है और इस्लामी जो पर्दा है उसका कंसेप्ट जो है वो वाज़े हो जाता है। मतलब खुलासा इन आयात का ये बनता है कि औरत ने जो अपना सर ढांपना है, गर्दन ढांपनी है, अपने सीने को ढांपना है और अपने बदन को नुमाया नहीं करना है, इन चीज़ों का ख्याल रखना है, तो ये पर्दा इस्लामी पर्दा कहलाएगा, हिजाब कहलाएगा, और वो हुक्म इलाही पर अमल करेगी जो इस चीज़ का ख्याल रखेगी। अब यहाँ पर आप देख लें कि यहाँ पर हिजाब से मुराद जो है वो ये नहीं लिया जा रहा है कि औरत को घर में बिठा दिया जाए, ना उसने अपनी नुमाइश नहीं करनी है, अपने बदन का ख्याल रखना है। जैसा कि मैंने बयान किया था कि जाहिलियत के अंदर हिजाब का जो है वो ख्याल नहीं रखा जाता था, तो वो अपने सीने को नहीं ढांपती थी, सीना उनका ज़ाहिर रहता था, तो इस्लाम ने आकर कहा कि आपने इस तरीके से दुपट्टा लेना है, इस तरीके से जो है वो गुशादा लिबास पहनना है और चादर ओढ़नी है कि आपका सर, आपकी गर्दन, आपका सीना जो है वो ज़ाहिर नहीं होना चाहिए। एक जुमले में अगर खुलासा किया जाए यानी अपने बदन को नुमाया नहीं करना है। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।